श्रोताबृन्द नमस्कार। नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित शैक्षिक रेडियो कार्यक्रममा हार्दिक स्वागत गर्दछु।
आदरणीय श्रोता, आज हामी हाम्रो समाजमा हालसम्म पनि कायमै रहेको दाइजो प्रथा सम्बन्धी विषयवस्तुमा आधारित नाटक प्रस्तुत गर्दैछौँ। यस नाटकका लेखक हुनुहुन्छ कृष्ण प्रसाद नेपाल। नाटकमा भाग लिने पात्रहरू विनोद गिरी, भीमादेवी कोइराला, निशा ओली, सुनिता पोखरेल र प्रशान्त भट्टराई।
मेरी माइजू हुदाले हसिनाको बिहेको कुरा ल्याउनु भएको छ।
कहाँको मान्छे हो, कस्तो मान्छे हो, कस्तो परिवार हो?
परिवार राम्रो छ भन्नुहुन्छ। जग्गा जमिन खेतीपाती प्रशस्तै छ, चार चारवटा बैलगाडा, ट्र्याक्टर र पक्की घर पनि छ अरे।
अब उनीहरू धनी, हामी गरिब। हाम्री छोरी हसिना रूपमा मात्र अब्बल छैन, पढाइमा पनि अब्बल छ, अनि चरित्रमा पनि उस्तै सुशील।
तब के गर्नु, छोरीको जात कसै न कसैलाई बिहे गरेर पठाइदिनु त परिहाल्छ, अब देर किन गर्नु?
दाइजो धेरै माग्लान्।
दाइजो त दिनै पर्छ नि, परम्परादेखि चलिआएको चलन। मगनीमा कसले बिहे गर्छ र?
एकपटक कुरा गरी हेर न त, तर दाइजो भोज भतेर कसरी खर्च जुटाउने हो?
यो हाम्रो तराईतिर दाइजोको चलन बहुत खराब छ। छोरा हुनेहरू ठुला भइहाल्छ, त्यसमा पनि सम्पत्तिवाल खानदानी भनेपछि कुरै बेग्लै।
कुरो त्यही त गरेको हुँ। छोरी पढे लेखेकी छे, मास्टरी गर्न थालिसके, दाइजोको बडा विरोधी कुरा गर्छे।
त्यसो भए छोरीलाई घरमै पालिराख न त।
त्यसो भनेको होइन, छोरीको विचार पो भनेको, आफ्नो कारणले बाबुआमालाई दुःख दिनु हुँदैन भन्ने उसको धारणा छ।
छोरीलाई धनी घर परिवारमा दिन सके उसले सुख पाउली, नाति नातिनाले सुख पाउलान्, हाम्रो शेख परिवारको बरकत र इज्जतमा बाढी नै आउला।
पनि कुरा गर्न त खौ सिपालु नै छे, तब दाइजोको सबै कुरा बुझेको छ त?
यो अदरा कहाँ त्यति कमजोर छे, सबै कुरा बुझेर मात्रै कुरा गरेकी छु।
तब के कुरा रहेछ, सुनाऊ त।
बकर ईदको बेलामा नेपालगञ्ज गएको बखत हाम्री हसिनालाई देखेको छ अरे। त्यो केटी भए दाइजोको कुरा मिलेमा बिहे गर्ने कुरा पक्का गरेका छन्। माइजूले यो सबै पक्का गरिसक्नु भएको छ अरे।
अनि दाइजोको कुरा चाहिँ?
बिहे अघि 10 लाख नगद र बिहेको 3 दिन भोज भतेर चलाउनु पर्ने अरे।
तब बिहेपछि?
बिहेपछि एउटा लैनो भैँसी, एउटा मोटरसाइकल र राडो घडी दिनुपर्ने रे।
आमा बाबा, तपाईँहरू के कुरा गर्दै हुनुहुन्छ? मैले आउँदा आउँदै दाइजोको कुरा गर्दै गरेको सुनेको छु। दाइजो साइजोको कुरा छोडिदिनुहोस् है।
तिम्रै बिहेको कुरा चल्दैछ?
बिहेको कुरा कि दाइजोको कुरा?
दुवै।
बिहेमा अहिले त दाइजो लिन वा दिन हुँदैन भन्ने कानुनी व्यवस्था पनि छ।
कानुनमा जेसुकै भए पनि हाम्रो चालचलनमा यो कुरा हटेकै छैन।
विवाहमा लेनदेनको कसुर गर्ने व्यक्तिलाई 3 वर्षसम्म कैद वा 30,000 जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।
त्यसो भनेर के गर्ने, बिहे गर्ने केटा पनि त पाउनु पर्यो नि।
छोरीको कुरा ठिकै त हो नि।
त्यति मात्र होइन, विवाहपछि दाइजो नदिएको कारणले दुलही वा निजको नातेदारलाई कुनै किसिमले हैरान पार्ने, सताउने वा अपमानजन्य व्यवहार गरेमा 5 वर्षसम्म कैद भोग्नुपर्छ।
सुन्यौ छोरीको कुरा?
यसले भनेर के गर्नु, समाज अर्कै छ।
लौ जेसुकै गर्नुहोस्, ढिलो भइसक्यो, म त हिँडे।
छोरीको कुरा सुनिहाल्यो?
छोरो त अस्ट्रेलिया पुगिहाल्यो, अब केही समयपछि कमाउन थालिहाल्छ, उसको पीर छैन।
मलाई त छोरीको कुरा मनासिब लाग्छ।
त्यसले भनेर के गर्नु, नेपालगञ्ज चोकको जग्गा बेचेर खर्चको बन्दोबस्त गर्नुपर्छ।
उफ, यो दाइजो प्रथा पनि गोमन साँप जस्तै छ, डसेर मारिहाल्ने।
हामीले मात्र सोचेर के गर्ने, भन्ने बेला सबैले खराब भन्छन्, तर व्यवहारमा झन्झन बढ्दैछ।
चोकको जग्गा दोकान चलाउन हुने
यो गनगनले केही हुँदैन, के निदो पठाइदेऊ त।
लौ तिम्रो पनि मनसाय भए मेरो मात्र के लाग्छ, हुन्छ भने पठाइदेऊ।
खानपान तथा भोजभतेरको लागि राम्रो बन्दोबस्त मिलाउनु पर्छ।
नेपालगञ्जभरि नाम चलेको आफताब छ, उसैलाई भन्नु पर्ला, तर अलि महँगो पर्छ।
खानदानी मान्छे आउँछन्, कुनै कमजोरी देखाउनु हुँदैन।
हुन्छ, म उसलाई भेटेर सबै बन्दोबस्त मिलाउँछु।
दाजु लौ नजर डुलाउनुहोस्, खाने बस्ने सबै बन्दोबस्त मिलाएको छु।
बताऊ त कहाँ कहाँ के गर्ने।
ऊ त्यो इन्द्रेशको नयाँ घरमा बस्ने व्यवस्था मिलाएको छु, त्यहाँ जन्तीको आराम गर्ने व्यवस्था पनि मिलाएको छु।
पानी धारा बाथरुम सबै कुरा ठिक मिलाएको छ।
दुल्हा राजाको लागि पनि विशेष कोठाको व्यवस्था गरिएको छु।
अनि खाने ठाउँ कता नि।
नास्ता खाना भोज भतेर माछा मासु मिठाई दही पान सबैको व्यवस्था मिलाएको छु। बिरयानी पनि खाजामा राख्ने व्यवस्था मिलाएको छु।
ओहो आफ्ताब, तिमी यस मामिलामा निकै जानकार छौ। अब जन्ती आइपुग्ने बेला पनि भयो।
तपाईँ कुनै टेन्सन नलिनु दाजु, सबै बन्दोबस्त मिलाएर राखेको छु।
उता बिहा गर्ने मण्डप सबै ठिक भइसकेको छ।
लौ जन्ती पनि आए जस्तो छ, ऊ पर चोकमा हेर्नुहोस् त, जन्तीको लर्को यतै आउँदैछ त।
बिहे गरेको पनि 9 महिना बितिसक्यो, खोइ हसिनाको बाबुले कबलेको बाँकी दाइजो आइपुगेन त।
उनको घरको बन्दोबस्त मिलाउँदै होलान्।
तँ पनि अब जोइ टिङ्ग्रे हुन थालिस् कि क्या हो।
किन र, मैले बाँकी दाइजो नल्याऊ ल्याउनु पर्दैन भन्या छ र।
तेरी हसिनालाई किन भन्दैनस् त।
हसिना पनि चिन्तित छिन्, हसिना आफ्नो बाबुलाई दुःख दिएर चित्त दुखाउन चाहन्नन्।
बिहेपछिको सर्त यस्तै हुन्छ भन्ने मैले पहिले नै भनेकी थिएँ, मान्छे इमान्दार छन्, त्यस्तो हुँदैन भने हसिनाले पनि।
हसिनालाई माइत गएर लिएर आऊ भन्छु नि त, बिहेपछि उनी माइत गएकी पनि छैनन्।
यस्तो नरम करम भएर हुन्छ, गरम हुनुपर्छ, के गर्नु र, यस्तालाई ठिक पार्न मैले जाने छ।
दाइजो नभएर अहिले के फरक परेको छ र।
हेर हेर यसको कुरा, छिमेकीहरू बाँकी दाइजो आयो त भनेर सोध्दैछन्, छिमेकी आफन्तलाई देखाउनु पनि पर्यो नि।
दर्शन गरे आमा, चिया ल्याएकी छु।
खान्न म तिम्रो चिया सिया, खुर्क त्यो बाँकी दाइजो लिएर आऊ अनि खाउँला।
खै आमा, उता माइतीमा आमा निकै बिरामी हुनुहुन्छ अरे, अस्पतालमा धेरै खर्च लाग्यो भन्नुहुन्थ्यो बाबाले।
त्यो हाम्रो मतलबको कुरा होइन, नसक्नेले किन शर्तमा बिहे गरेको त, त्यो जसरी भए पनि चाहिन्छ।
आमाले भनेको सुनिहाल्यौ, बाबालाई जसरी भए पनि यो महिनाभित्र बाँकी दाइजो ल्याइदिनु भन न त।
हजुर पनि कस्तो मान्छे, ऊ त आमा बिरामी हुनुहुन्छ, कसरी पैसा माग्ने, यस्तो बेलामा सके हामीले त सहयोग गर्नुपर्ने।
ऊ कुरा सुनिस्, लैजाऊ यही घरको श्री सम्पत्ति सबै लैजाऊ, कस्तो माग्ने कि छोरी बिहे गरिएछ।
हाम्रो बाबा त्यस्तो हुनुहुन्न, उहाँ इमानको मान्छे, तर आमा बिरामी भएपछि के गर्नु।
उफ, हामीलाई के मतलब, यसलाई जगल ट्याएर पिटेपछि बल्ल बाबुलाई ताकिता लाउँछे।
अब मैले पनि काम पाउने भएकी छु, घर खर्च म धानिहाल्छु नि, बाबा आमालाई अब किन दुःख दिनु।
हेर हेर यसको कुरा, के हेर्छस्, जगल ट्याएर कम्मर बाङ्गिने गरी हिर्काउन सक्दैनस्।
हे ईश्वर, अब म के गरौँ।
अब यो हसिनालाई न जगल ट्याइ भएन, त्यो कुरा भएन भने तेरो ज्यान जान पनि सक्छ, ख्याल गरेस्।
पिन्ती छ हजुर मेरो राजा, अब म पर्सिदेखि स्कुलमा पढाउन जाँदैछु, हजुरलाई चाहिने खर्च म जुटाइहाल्छु नि।
लातको भूत बातले मान्दैन भनेको यही हो, कस्तो नामर्द पानी मरुवा, जगल ट्याउन सक्दैनस् तेरी महारानीलाई।
अझ बढी बोल्छेस, ला लौ खा,
अल्लाह मलाई रक्षा गर।
यसलाई म डडाएर मार्न सकिनँ भने म हुँदा नै होइन। सबिना खातुनले यसलाई हटाऊ, म दोब्बर दाइजो सहितको केटी मिलाउँछु भनेकी छ, त्यसै डराउँछु र म।
आमा अरू कुरा गर्नुहोस्, यसलाई मार्ने डराउने कुरा चाहिँ नगर्नुहोस्, यो गर्भवती पनि त छ।
मैले त भनेकै थिएँ, यो त स्वास्नीको फरियामा बेरिएछ।
लौ जेसुकै गर्नुहोस्, म त हिँडेँ, बेलुका 8-9 बजेतिर मात्र आइपुग्छु, बजारमा काम छ।
हसिना आज चाँडै भात खाएर परालको काम गर्न जानु छ नि।
बचाओ बचाओ, मलाई पोलेर मारे ज्यान माराहरूले, बचाओ।
हेर हसिना पो रहेछ,
के हो
एम्बुलेन्स आउँदैछ त छ नि।
नाइ, अब म त्यसै छाड्दिनँ, तिनीहरू ज्यानमारा हुन् ज्यानमारा, तिनीहरूले मेरो छोरीको अनाहकमा ज्यान लिने भए।
हसिना आँखा हेर त, केही त बोल।
आमा पानी पोल्यो।
कस्ता पापी ज्यानमारा रहेछन्, पराल माझमा मट्टितेल छर्केर आगो लगाएछन् मेरी यस्ती सुशील छोरीलाई।
तिनीहरू जन्मारा हुन्, गाउँलेहरूले ढिलो थाहा पाएछन्, अस्पताल ल्याउनै ढिला भयो।
अस्पताल आइपुग्दा आधा शरीर जलिसकेको रहेछ।
हे अल्लाह, मैले गल्ती गरेँ, दाइजो माग्ने मान्छेहरूलाई मैले छोरी दिनै हुँदैन थियो।
सबैभन्दा दोषी त म हुँ, छोरीले मानेकै थिइनँ, मैले कर लाएँ।
यो दाइजो प्रथा हाम्रो समाजको अभिशाप हो, अभिशाप हो। अब रुने होइन, अब कठोर बन्नुपर्छ, ती ज्यानमाराहरूलाई ठिक पार्नुपर्छ।
कसरी कठोर बन्ने?
मुद्दा हाल्नुपर्छ, कानुनलाई सक्रिय बनाउनुपर्छ।
खोइ के गर्नु, हाम्री छोरीको ज्यान गइहाल्यो।
म कठोर भएको छु, के महिला के पुरुष, अब सबै कठोर बन्नुपर्छ, कठोर भएर बाँच्नुपर्छ।
के कुरा गरेको, मैले त कुरै बुझिन नि।
हसिना जस्ता कैयौँ छोरी छन्, अब तिनीहरूलाई बचाउनुपर्छ, तिनीहरूको अभिभावक भएर बाँच्नुपर्छ।
यो अवस्था छ, के कुरा गरिरहेको?
अब म यो लास तिनीहरूको घरको ढोकामा लगेर झुन्डै दिन्छु।
होइन होइन, के भन्नुभएको?
तिमी जाऊ, भाइ भतिजीलाई खबर गर, तिनीहरू ज्यान मारा हुन् ज्यान मारा, समाजका कलङ्क, समाजका अभिशाप।
म गएँ, अब
म त्यसै छोड्दिन, म जीवनभर दाइजो प्रथाको विरुद्धमा लड्छु। तिनीहरू ज्यान मारा हुन्, ज्यान मारा, यस खुनी प्रथाको विरोध गर्छु, सब अन्त्य गर्छु। मैले प्रतिज्ञा गरेँ, तिनीहरूलाई जेलमा कुहाउँछु, अपराधको फल चखाएरै छोड्छु म।
हवस् त श्रोताबिन, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिन्छौँ। नमस्ते।